नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। नेपालको संविधान 2072 भाग 3 को मौलिक हक र कर्तव्य अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। यो अधिकारको हरेक नागरिकले उपभोग गर्न पाउने अधिकार हुन्छ र सरकारको यो दायित्व हो। अहिले सुदूरपश्चिम प्रदेशका नागरिकहरू कोभिड महामारीको 2 चरणसँग सामना गरेर 3 चरणको पनि कोरोनाको डरमा बाँचिरहेका छन्। विगतमा समयमा पूर्व तयारी नहुँदा कोभिड संक्रमित बन्दा सामान्य स्वास्थ्य उपचार पाउनबाट पनि कति नागरिक वञ्चित भए। अब 3 चरणको कोभिडबाट नागरिकलाई जोगाउन सरकार अहिलेदेखि नै लाग्न आवश्यक रहेको सर्वसाधारणले बताएका छन्। जनता अहिले पनि 2 चरणको कोभिड संक्रमणसँग लडिरहेका छन्। यही बेला 3 चरणको डर पनि बढ्दै गइरहेको छ। नजिकैको प्रदेश र स्थानीय तह यो बेला के गरिरहेको छ त? जनताले सहज रूपमा स्वास्थ्य सेवासँगै आफूले पाउनुपर्ने अन्य अधिकारहरू पाउन सकेका छन् कि छैनन्? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेर तयार पारेका छौँ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार पछिल्लो केही दिन यता प्रदेशमा कोरोनाका संक्रमित देखिने क्रम भएको छ। प्रदेशका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै यहाँ कोरोनाको जोखिम पनि बढ्दै गइरहेको देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका तथ्याङ्क अधिकृत दिलीप भाटले 5% भन्दा कममा कोरोनाको संक्रमण भेटिने गरेकोमा अहिले फेरि त्यो क्रम उकालो लागेको छ।
कैलाली धनगढीको सेती प्रोभिन्सियल ल्याबमा चाहिँ अलिक कम देखिया छ अरूहरूको तुलनामा, होइन? त्यहाँ अलिक केस पनि बढी टेस्ट भएको छ नि त, त्यही भएर बढी टेस्टमा पनि अलिक कमै पोजिटिभ 12-13 यस्तो आइरहेको थियो, होइन? तर कमल बजारमा चाहिँ त्यो भनेको त लगभग 70% भएको नि त हिजो त। अब देखा हेर्दाखेरि त्यस्तो देखिन्छ क्या, अब पहाडतिर टेस्ट कम देखिन्छ। जस्तै बैतडीमा 800 टेस्ट भएको छ उसरी त एन्टिजेन त, तर एन्टिजेनबाट त पोजिटिभ आउनु भएको थिएन। तर अब डोनाल्डुरा ल्याबमा भयो, उता आसामको कमल बजार ल्याबमा भयो, होइन? टेस्टमा चाहिँ त्यस्तो देखिरहेको छ क्या, अलिक बढी चाहिँ टेस्ट चाहिँ कम हुने, 8-10 हुने, तर भएकोमा लगभग अराउन्ड 0.5% पोजिटिभ भएर आउने त्यस्तो चाहिँ छ क्या।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाले कोरोनाका कारण लामो समयदेखि जारी निषेधाज्ञाले दैनिकी चलाउन समस्या भएकोले लकडाउन केही खुकुलो मात्रै पारिएको बताउनु भएको छ। यसको अर्थ अहिले पनि कोरोनाको जोखिम कायम रहेको र आफू परिवार र समाजलाई कोरोनाबाट जोगाउने दायित्व हरेक नागरिकको भएको उहाँले बताउनु भएको छ।
खोप पाउने सम्भावना एकदम कम छ, या चाहिँ खोपको लागि सरकारदेखि राष्ट्रपति ज्यूसम्मले चाहिँ प्रयास गरिरहेको र खोप किन्न पाइरहेको अवस्था छ नि। यो हाम्रो मात्र होइन, संसारभरिको समस्या हो। त्यसैले खोप आउनलाई कति लाग्ला, हामी सबैले खोप पाउनलाई 1-2 लाग्न पनि सक्छ, तर अहिले हामी सबैले मैले आफूलाई बचाउने, मेरो परिवारलाई बचाउने, समाजलाई र देशलाई बचाउने भनेको मास्कको चाहिँ राम्रो प्रयोग गरियो, उचित प्रयोग गरियो, दूरी कायम गरियो र सामाजिक दूरी कायम गरियो र भिडभाडमा गइएन भने, काम नपर्दासम्म घर बाहिर निस्किएन भने, सबैभन्दा ठुलो चाहिँ नि जीवन बचाउने चाहिँ नि त्यही हो भन्ने भनेर सबैलाई मास्कको प्रयोग गरिदिन, भौतिक दूरी कायम गरिदिन र सेनिटाइजर लगायत बेला बेलामा हात धुने जुन हामीले चाहिँ स्वास्थ्यको प्रोटोकलहरू जारी गरेका छौँ त्यो पालन गरिदिन सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा भारतबाट आएकाहरू भन्दा प्रदेशमै भएका व्यक्तिहरूबाट कोरोनाको जोखिम बढिरहेको बताउनु भएको छ। प्रदेशमा अहिले नै कोरोना निर्मूल हुन नसकेकोले सावधानी घट्दा जोखिम बढिरहेको उहाँले बताउनु भएको छ। त्यसैले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उहाँले सबै प्रदेशवासीमा आग्रह गर्नुभएको छ।
कोरोना हटेको छैन, केही दिन अलि संख्यामा कम भएको जस्तो लागेको थियो। 2076 चैतमा चाहिँ सबभन्दा धेरै सुदूरपश्चिममा थियो, 5 देखा परेको थियो, त्यसको बिचमा अलिक कम भयो। अहिले 78 वैशाख जेठतिर आउँदा सबैभन्दा बढी क्षति पनि यही प्रदेशमा भयो, धेरै मान्छेहरूको मृत्यु पनि भयो र सङ्कट पनि धेरै भयो। अझै पनि हामीले गाउँ गाउँ घर घरमा गएर चाहिँ परीक्षण गर्ने हो भने सङ्क्रमितहरूको सङ्ख्या बढ्दैछ। बिचमा लकडाउन हुँदाखेरि अलिकति कम देखा परेको थियो, अहिले 3-4 दिनदेखि अलिकति मान्छेको आवत जावत अलिक सहज गरेको छ सिंह भनौँ नेपाल सरकार प्रदेश सरकार स्थानीय प्रशासनहरूले जति मान्छेको आवतजावत बढी हुन लाग्यो त्यति पोजिटिभ सङ्ख्या पनि बढ्दै गएको छ। हिजो मात्रै पोजिटिभ सङ्ख्या बढेको छ। जति मान्छेको मुभमेन्ट बढी हुन्छ अझै पनि बढ्न सक्ने सम्भावना छ। त्यही भएर कोरोना कम भएको छैन, जति बेला पनि यो फेरि विस्फोट हुनसक्छ। त्यसैले स्वास्थ्यले भनेको मापदण्ड चाहिँ सबैले अनिवार्य पालना गर्यो भने
केही समय यता प्रदेशका प्राय सबै जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो भएको छ। नागरिकहरू आफ्नो दैनिकीमा फर्कन थालेका छन्। यही बेला बजारमा भीडभाड र चहल पहल बढ्न थालेको छ। अझ कतिपय मानिसहरूले त मास्क पनि प्रयोग नगरेको देखिने गरेको कतिपय बुद्धिजीवीहरूले बताएका छन्। त्यसैले कोरोनाका अन्य चरणको पनि जोखिम कायम रहेका बेला सर्वसाधारणहरूले झनै सावधानी अप्नाउन आवश्यक रहेको चिकित्सकले बताएका छन्। यदि त्यसो नभए फेरि कोरोनाले हिजोको जस्तै महामारीको रूप लिन सक्ने आशंका चिकित्सकहरूको रहेको छ। एकातिर दोस्रो चरणको कोविड कायम छ, अर्कोतिर सुदूरपश्चिम प्रदेशमा तेस्रो चरणको कोविडको डर बढ्दै गइरहेको छ। यसले बालबालिकालाई बढी प्रभाव पार्ने भएकोले तीन तहको सरकारको ध्यान त्यतातिर जान आवश्यक रहेको चिकित्सकले बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र विगतदेखि नै कमजोर रहँदै आयो। सामान्य स्वास्थ्य समस्यासँग जुझ्नका लागि पनि यहाँ भौतिक संरचना र स्वास्थ्य उपकरणको अभाव अहिले पनि धेरै स्वास्थ्य संस्थामा देखिन्छ। यही बेला कोरोनाले यस प्रदेशमा धन र जनको ठूलो क्षति पुर्यायो। सँगै यस क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्ने एउटा अवसर पनि कोरोना ल्याएको हो। यो अवसर थोरै मात्रामा यहाँका नेतृत्ववर्गले उपयोग गर्न सके। पहिलो र दोस्रो चरणको कोरोनासँग जुधिरहेका बेला नेपालमा तेस्रो चरणको कोरोना पनि भित्रिन सक्ने डर बढेको छ। भारतसँगको सिमानाका जोडिएकोले सुदूरपश्चिममा त्यसको जोखिम अझ बढिरहेको चिकित्सकहरू बताउँछन्। त्यसैले एक्कासी महामारीका रूपमा कोरोना फैलिँदा मात्रै तात्न भन्दा अहिलेदेखि नै तेस्रो चरणको कोरोनासँग जुझ्न तयारी बढाउन आवश्यक रहेको चिकित्सकले बताउनु भएको छ। कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र,
विशेष गरेर सुदूरपश्चिम प्रदेश, यसमा चाहिँ अब बोर्डर चाहिँ ओपन बोर्डर चाहिँ छ र मुभमेन्ट चाहिँ फ्रिक्वेन्टली भइरहेछ, आउने जाने क्रम अहिले पनि जारी भइरहेको कारणले गर्दाखेरि चाहिँ यो प्रदेशमा चाहिँ तेस्रो लहरको जोखिम चाहिँ बेसी नै छ। तेस्रो लहरको जोखिम बढिराख्दाखेरि चाहिँ अब यो कोभिड भाइरसले चाहिँ आफ्नो चाहिँ म्युटेसन चाहिँ गरिरहेको हुनाले यसले चाहिँ सङ्क्रमण गर्न सक्ने शक्ति पनि अथवा चाहिँ यसको पर्सेन्टेज पनि बढ्दै गइरहेको हुनाले यसले गर्दाखेरि चाहिँ अब बालबालिकामा पनि यसको जोखिम हुन्छ भन्ने कुरा चाहिँ एक किसिमको आकलन गरिएको छ। त्यो केही रूपमा चाहिँ सत्य पनि हो। र सुदूरपश्चिमकै कुरा गर्दाखेरि चाहिँ हामी पहिलादेखि नै कोभिडले गर्दाखेरि चाहिँ अलिक बढी पीडित, यसका विभिन्न कारण, एउटा त भौगोलिक कारणले गर्दाखेरि चाहिँ, अर्को चाहिँ तपाईँको चाहिँ यहाँका मान्छेहरू चाहिँ धेरै इन्डियातिर काम गर्नमा आश्रित भएको कारणले गर्दाखेरि चाहिँ अब यसमा चाहिँ एजुकेसन लेभलदेखि लिएर विभिन्न कुरा छन्, यसमा जुन मापदण्डहरू अप्नाउनु पर्ने कुरामा चाहिँ केही कुरा चाहिँ कमी भएको पनि देखिन्छ। यो हिसाबले गर्दाखेरि चाहिँ हामीहरूमा चाहिँ तेस्रो लहरमा विशेष गरेर चाहिँ बच्चाहरूलाई चाहिँ अलिक बढी जोखिम छ कि भन्ने हामीहरूको पनि आकलन र बुझाइ पनि छ।
हजुर, अब यो संरचनाहरू विभिन्न स्वास्थ्य संस्थाका निर्माण भइरहँदाखेरि र उपकरणहरू पनि भित्राइरहँदाखेरि बालमैत्री पनि आवश्यक छन् जस्तो लाग्छ कि लाग्दैन?
साँच्चै नै भन्नुपर्दाखेरि चाहिँ अब चाहिँ हाम्रो अर्को च्यालेन्ज के हुन्छ भनेपछि चाहिँ अब हाम्रो बच्चालाई चाहिँ भर्नै गरेर राख्दाखेरि चाहिँ कस्तो खाले अस्पतालमा राख्ने, त्यो अस्पतालको चाहिँ बनावट कस्तो हुनुपर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा चाहिँ डिस्कसनको पाटो चाहिँ रहेको छ। यतिखेर पनि हामीले विभिन्न सङ्घ संस्था थ्रु अथवा चाहिँ हामीले मन्त्रालयमा बोलाउँदाखेरि चाहिँ हामीले आफ्ना ओपिनियनहरू दिने गरेका छौँ कि त्यो अस्पताल जुन नयाँ निर्माण भइरहेका छन् ती बालमैत्री हुनु पऱ्यो, त्यो अस्पताल चाहिँ स्कुल जस्तो हुनु पऱ्यो, त्यहाँ खेल्ने कुरादेखि लिएर त्यसका वालका पेन्टहरू, भित्ताहरू पनि पेन्ट गर्दाखेरि चाहिँ चित्रहरू कोरिएका, एबिसिडी क ख ग लेखिएका चित्रहरू भएको हुनु पऱ्यो, इभन त्यसमा लाग्ने पर्दाहरूमा पनि कुनै पिक्चर हुनु पऱ्यो जसले गर्दाखेरि चाहिँ बच्चालाई हामीले त्यो ठाउँमा चाहिँ रिटेन गरेर राख्न सकौँ र बच्चालाई जति लामो समय हामीले त्यहाँ राख्न सक्यौँ त्यति नै हामीले चाहिँ बच्चाले चाहिँ अरूलाई रोग सार्न सक्ने क्षमतालाई चाहिँ घटाउन सक्छौँ। यसले गर्दाखेरि पनि रोग सर्न सक्ने क्षमतालाई पनि घट्छ र हामीले केही रूपमा चाहिँ चेन ब्रेक गर्नलाई त्यसले मद्दत पनि गर्दछ। यही हिसाबमा चाहिँ अब खरिद गर्ने उपकरणदेखि लिएर सबै कुरामा चाहिँ एउटा त्यो ध्यान चाहिँ केन्द्रित हुनुपर्ने छ सरकारले, र केही रूपमा चाहिँ सरकारले ध्यान केन्द्रित गरेको जस्तो पनि लाग्छ। बजेटहरू चाहिँ विभिन्न शीर्षकहरूमा चाहिँ विनियोजन भएको छ, कतिपय कुराहरू चाहिँ खरिद भएर आएको छ। यो सँगसँगै अस्पतालमा साँच्चै भोलिका दिनमा बालबालिका आए भनेपछि त्यसलाई एड्रेस गर्नलाई ह्युमन रिसोर्स चाहिँ दक्ष जनशक्ति छ कि छैन भन्ने कुरातिर पनि हामीले सोच्नुपर्ने चाहिँ जरुरी छ।
पहिलो चरणको कोरोनाले धेरैजनाको ज्यान लियो, कति शारीरिक रूपमा अहिले पनि निकै कमजोर महसुस गरिरहेको बताउनुहुन्छ। पहिलो र दोस्रो चरणको कोरोनाले वृद्धावस्था र किशोर अवस्थाका व्यक्तिलाई बढी प्रभावित बनायो। तेस्रो चरणको कोरोनाले बाल बालिकालाई बढी प्रभावित बनाउने चिकित्सक बताउँछन्। यही बेला हाम्रा स्वास्थ्य संस्थामा भने बाल मैत्री भौतिक संरचना र स्वास्थ्य उपकरणको अभाव रहेको पाइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशीले अहिले अस्पतालमा बालमैत्री संरचना र उपकरणका लागि काम सुरु गरिएको बताउनु भएको छ।
प्रदेश सरकारले यसको लागि बढी चाहिँ जोड गरेको छ र आर्थिक बजेटको लागि चाहिँ उहाँहरूले चाहिँ के कति हुन्छ तपाईँहरू गर्दै गर्नुहोस् भन्ने कुरा गरे छन्। अलग हामी पनि त्यसमा लागेका छौँ। अब तयारी भन्नुपर्छ, तयारी अवस्थामै छौँ। अब
पहिलो चरणको कोरोना प्रदेशमा देखिँदा तीन तहको सरकारले समन्वय गरेर अघि बढे। दोस्रो चरणको कोरोनामा तीन तहका सरकारमा समन्वय अभावका कारण कोरोनाले यहाँ ठूलो क्षति पुर्यायो। तेस्रो चरणको कोरोनासँग जुझ्नका लागि तीन तहकै सरकार समन्वय गरेर तयारी बढाइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्प बहादुर ओडले बताउनु भएको छ।
हामी समन्वय गरिराखेका छौँ। तेस्रो लेयरको भेरिएन्टलाई चाहिँ हामी पूर्ण रूपमा व्यवस्थित गरेर अगाडि बढ्ने तर्खरमा पनि लागेका छौँ। धनगढीको अन्य हस्पिटलहरूमा व्यवस्थापन नगरी धेरैभन्दा धेरै मेडिकल कलेजमा, आयुर्वेदिक कलेजमा कोभिडको अलग्गै हस्पिटल छ। यो तिनवटा बाहेक अन्यत्र कोभिडसँग सम्बन्धित बिरामीहरूलाई नराख्ने भन्ने सोचका साथ हामी अगाडि बढेका छौँ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले पहिलो र दोस्रो चरणको कोरोना भेटिँदा भौतिक संरचना र उपकरण अभावमा ठूलो क्षति बेहोर्नु परेकोले तेस्रो चरणको क्षति न्यूनीकरणका लागि तयारी बढाइएको बताउनु भएको छ।
अब खास गरिकन हाम्रो सुदूरपश्चिम प्रदेशमा भारतको भारतसँग पुरै नाका क्षेत्र जोडिएको छ र भारतमा आवत जावत ठुलो देशभरिकै आवत जावत भन्ने सुदूरपश्चिमबाटै हुने भएको हुनाले हामीले त्यसलाई बढ्ता केन्द्र भागमा राखेर हामी यो प्रदेशका चारवटै सीमा नाकाहरूलाई त्यहाँको हेल्थ डेस्कलाई व्यवस्थित गर्ने, त्यहाँको त्यहीँनिर बस्नका लागि हामीले वेटिङ सेन्टरका रूपमा त्यसलाई अगाडि बढाएको छौँ र कैलाली कञ्चनपुरमा दुईवटा ठुला होल्डिङ सेन्टरहरू हामी व्यवस्थित नेपाली सेना मार्फत बनाइरहेका छौँ त्यसलाई, र त्यो सँगै हामी गेटा मेडिकल कलेजमा आइसोलेसन र सामान्य ट्रिटमेन्टका लागि त्यहाँको तयारी गरिरहेछौँ र हामी यहाँ तराईका महाकाली सेती र टिकापुर अस्पतालमा झन्डै 300 बढी बेड चाहिँ मलाई हामी थप गर्छौँ र 50 बढी भेन्टिलेटर र आइसियु थप गर्छौँ र पहाडका सबै जिल्ला अस्पतालहरूमा 10-20 बेडसम्म कोरोनाका लागि छुट्टै चाहिँ मलाई बेड त्यहीँ अहिलेको भएको चाहिँ भौतिक संरचनाभित्र पुग्छ भने त्यसलाई पार्टिसन गरेर त्यहाँ व्यवस्थित गर्छौँ। यदि त्यो भएन भने हामी बाहिर नयाँ खालको पनि बनाउने काममा हामी सुरु भइसकेका छौँ र हामीले यो त्यहाँ रहेका आइसियु भेन्टिलेटर र आइसियुहरूलाई सञ्चालन गर्नका लागि अब हामी नयाँ डक्टर थप्न सक्ने अवस्थामा छैन, त्यसै हुनाले त्यहीँ भएको मेन पावरलाई डक्टर र नर्सिङ स्टाफहरूलाई तालिम दिएर त्यसलाई पनि सञ्चालन गर्छौँ र हामी खास गरिकन स्थानीय तहसँग साझेदारी र समन्वयमा अब यो हिजोको होम आइसोलेसनले समुदायमा गयो, त्यसो हुनाले वडा स्तरमा आइसोलेसन बनाऊ दुइटै सबै साझेदारीमा जाउँ भनेर हामी स्थानीय तहसँग पनि कुरा गरिरहेछौँ र सङ्घीय सरकारसँग पनि कुरा गरिरहेछौँ, त्यसरी लागिरहेको अवस्था हो। त्यसो हुनाले हामीले मूल रूपले सीमामै कोरोनालाई त्यहाँको परीक्षणलाई व्यवस्थित गर्ने, त्यहाँबाट आएको चाहिँ मतलब मान्छेहरूलाई व्यवस्थापन गर्ने, त्यसलाई समुदायमा घुलमिल हुन नदिने र केही दिनसम्म त्यसलाई अलगै राखेर आइसोलेट गरेर भए पनि समुदायमा छिर्न नदिने ढङ्गको रणनीतिका साथ हामी अगाडि बढिरहेको छौँ।
मन्त्रीज्यू, योभन्दा अगाडि चाहिँ जस्तो किशोरावस्थाका र अलिकति पाको उमेरकालाई बढी कोरोनाको संक्रमण देखिएको थियो भने अब बाल बालिकाहरूलाई बढी जोखिम हुने देखिएको छ। यी जुन संरचनाहरू निर्माण भइरहेका छन् ती बनाउँदाखेरि चाहिँ बाल बालिकाहरूलाई कतिको मध्यस्थ
त्यो सबै बाल मैत्री नै बनाउँदैछौँ हामी, हामी महाकालीमा बनाउने नयाँ 50 बेडको हस्पिटल हामी बालमन्त्री नै बनाउँछौँ र बालबालिकालाई हुने गरिकन त्यो भेन्टिलेटरहरू आइसियु पनि त्यसरी राख्छौँ र सेतीमा सेतीको जो नयाँ बिल्डिङ बनिरहेको छ त्यसलाई मैले चाँडो चाहिँ मतलब सम्पन्न गर भनेको छ त्यसलाई पनि बालबालिकाका लागि नै बनाउँछौँ। टिकापुरमा पनि त्यसरी बनाइरहेको छौँ र पहाडका पनि सबै हामी जो नयाँ चाहिँ मतलब बेड थप्दैछौँ कोरोनाका लागि त्यसमा बालमन्त्री हुने गरिकन बालबालिकालाई हुने गरिकन बनाउनु पर्छ भनेर हामी त्यो अनुसार सर्कुलेसन गरेका छौँ।
जनताका समस्या समाधानका लागि अहिले देशमा 3 तहको सरकार छ। हरेक प्रदेशमा विकासका लागि राम्रै बजेट विनियोजन गरिएको छ, तर पनि ससाना समस्यामा पनि यहाँका जनताले ठूलो क्षति बेहोर्नु परिरहेको छ। सरकारवाला निकायले समयमा तयारी नबढाइदिँदा पहिलो र दोस्रो चरणको कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशसँगै देशका जनताले ठूलो मार खेप्नु पर्यो। अब तेस्रो चरणको कोरोना सकेसम्म प्रदेशमा भित्रिनै नपाओस् भन्नका लागि सबै निकाय एक भएर अहिलेदेखि नै तयारीमा लाग्न आवश्यक रहेको कतिपय सर्वसाधारणले बताएका छन्। कोभिड कहिलेसम्म भन्ने कुरा कसैलाई यकिन छैन, त्यसैले समयमा सरकारले कोभिडको परीक्षण र कोभिड विरुद्धको खोपको व्यवस्था गर्न आवश्यक रहेको नागरिकले बताएका छन्। परीक्षणको दायरा बढाएर परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएकाहरूलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्ने र नियमित अनुगमन हुन नसकेको जनगुनासो बढ्दो छ। नागरिकले पनि पूर्ण रूपमा स्वास्थ्यका मापदण्डहरू पालना नगरेका कारण कोभिड संक्रमण नियन्त्रण तथा रोकथाममा समस्या उत्पन्न भएको छ। थप जोखिमलाई न्यूनीकरण गर्नका लागि सबै सरकारवालाहरू सहज र जिम्मेवार बन्नु आजको आवश्यकता देखिएको छ। बाँच्न पाउने अधिकार नागरिकको पहिलो अधिकारका रूपमा हेर्ने गरिन्छ। नागरिक बाँच्न सकेपछि मात्रै अन्य अधिकारको उपभोग गर्ने भएकोले यस्तो महामारीको बेलामा नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सरकारले हर प्रयासहरू जारी राख्नु राज्यको दायित्व र कर्तव्य हुन आउँछ। मानव अधिकारको प्रत्याभूति दिलाउने नजिकको निकाय भनेको प्रदेश र स्थानीय सरकार नै हो। त्यसैले आफ्ना नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउनु र स्थानीय सरकार हुनुको महसुस गराउनका लागि पनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूबीच आपसी समन्वय गरी ठोस योजनाका साथ सक्रिय भएर महामारीसँग जुझ्न र नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न आवश्यक छ।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौं र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खदायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।